94 MHz कृष्णसार जत्तिकै तेज। अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 MHz बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड।
एनआईसी एशिया
बैंक पनि साथी पनि।
नेपालगंज उपमहानगरको मेयरमा कांग्रेसबाट दर्जन आकांक्षी, जुम्लामा महिला उम्मेद्वार तयार पार्न गाउँ गाउँमा अभियान।
निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्न बाँके प्रशासनको आग्रह, बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्य बनाउन धमाधम काम हुँदै।
अतिक्रमणका कारण बर्दियाको सोरहवा तालको अस्तित्व संकटमा, दाङका एक युवा हातकै भरमा हिँडेर गिनिज बुकमा नाम राख्ने तयारीमा।
र धनगढ़ी प्रिमियर लीग क्रिकेट डीपीएलको फाइनलमा विराटनगर किङ्स पक्का, टीम चौराहा धनगढ़ी र रूपन्देही च्यालेन्जर्स बीच आज फाइनलमा पुग्न भिडन्त।
Hyundai Traffic Safety. Always fasten your seat belt while driving. Statistics show that correctly fastened seat belts reduce the risk of death in accidents by 61%. Safe drive, long life. A social initiative of Lakshmi Hyundai Nepal.
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
बुद्ध एयर नेपालगंजबाट काठमाडौँ दैनिक 3 उडान।
शुरुआत भाडा दर 4,900। अझ सस्तो भाडाको लागि बुद्ध एयरको मोबाइल एपबाट सजिलै जानकारी लिन सकिन्छ।
सम्पर्क नम्बर 081-525-745 525-745 र काठमाडौँका लागि 01-55-42-494।
पश्चिम डायरीको शुरूमा स्थानीय निर्वाचनको सन्दर्भ छ। नेपालगंज उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट दर्जन आकांक्षी र उपमेयरमा झण्डै 10 जनाले आकांक्षा देखाएका छन्। पार्टीले विवरण मागेको छ व्यक्तिगत, त्यसपछि यति धेरै आकांक्षी देखिए। नेपालगंज उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वारका लागि नेपाली कांग्रेस बाँकेमा तछाड मछाड देखिएको छ। अघिसम्म औपचारिक रूपमा आकांक्षा प्रस्तुत नगरे पनि हिजो भने दर्जनौं व्यक्तिले लिखित रूपमा आफ्नो इच्छा व्यक्त गरेका छन्। उम्मेद्वार छनौट प्रक्रिया शुरू गर्न नेपाली कांग्रेस नेपालगंज उपमहानगर समितिले इच्छुक व्यक्तिलाई आफ्नो बायोडाटा सहित निवेदन पेश गर्न हिजो समय दिएको थियो। सोही अनुसार मेयर पदका लागि पार्टीका युवा नेता लक्ष्मीनारायण शाह, सुरेश कुमार कनुडिया, सुरेन्द्र हमाल, अच्युत परसाई, प्रशान्त विष्ट, निरञ्जन सिजापति, निजा मुद्दिन सिद्दिकी, रमेश गुप्ता, आशा सिंह राठौर, सुदीप नरसिंह राणा, राजु थापा र मोहम्मद कादिर जोलाहाले निवेदन पेश गर्नुभएको छ। यस्तै उपमेयर पदका लागि उमा थापा मगर, पुष्पा शुक्ला, फैयाज अली अन्सारी, रत्ना राणा, दीक्षा कोइराला, भारती जोशी, नारायणी रूपाखेती, रिचा दुवेदी, माया पुनमगर र कमला भट्टले निवेदन पेश गरेको कांग्रेस उपमहानगरका कोषाध्यक्ष ध्रुव दाहालले जानकारी दिनुभयो। उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा थुप्रैले आकांक्षा देखाएपछि पार्टीमा आफूले गरेको योगदान सहित निवेदन पेश गर्ने समय दिइएको थियो। अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
गाउँमा उम्मेद्वार तयार पार्न महिलाहरूले अभियान थालेका छन्। स्थानीय तहको निर्वाचनमा महिलाहरूको नेतृत्व तहमा सहभागिता नहुने अवस्था आएपछि उनीहरूले यो अभियान थालेका हुन्। उम्मेद्वारमा आकांक्षी नदेखिएपछि महिलाहरूलाई जागरूक बनाउँदै जिम्मेवारी दिन प्रेरित गर्न यो अभियान थालिएको हो। नेतृत्वका लागि आकांक्षा नै नदेखाएका नदेखाएपछि जुम्लाका महिलाहरू गाउँ गाउँमा पुगेर महिला उम्मेद्वार खोजी गर्न थालेका छन्। महिला नेत्रीहरूले यो अभियान अहिले जिल्लाका गाउँसम्म लगेका छन्। आफूहरू महिला उम्मेद्वार तयार पार्न गाउँ छिरेको चन्दननाथ नगरपालिका आठ निवासी भानुमती विकले बताउनुभयो। आठवटा स्थानीय तहबाट तीन दिनमा 1874 जना महिला प्रतिनिधिहरू निर्वाचनमा विभिन्न पदका लागि उम्मेद्वारी दिन लायक बनाउने अभियानको लक्ष्य छ। आजको अन्नपूर्ण पोस्टमा गोविन्द देवकोटाले लेख्नु भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले राजनीतिक दलहरूलाई स्थानीय तहको निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनको सन्दर्भमा हिजो प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकका क्रममा दलहरूलाई निर्वाचनको प्रचार प्रसार लगायतका कार्यमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरिएको हो। बैठकमा निर्वाचनका तयारी सम्बन्धमा प्रशासनले दलहरूलाई जानकारी गराएको थियो। बैठकमा निर्वाचन तयारी, निर्वाचनको प्रचार प्रसार, आचार संहिता लगायतका विषयमा छलफल भएको थियो। निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भन्नुभयो। यसैबीच बाँकेमा निर्वाचन आयोगले 31 गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ। 136 स्थानमा 294 मतदान केन्द्र निर्धारण गरिएको छ। बाँकेमा 2,46,078 मतदाता रहेका छन्। यता जिल्ला प्रशासन कार्यालय बाँकेले दोस्रो पटक हतियार बुझाउन जारी गरेको सूचनाको पनि अटेरी गरिएको छ। पहिलो पटक सूचना जारी गर्दा 5 मात्र हतियार संकलन भएपछि प्रशासनले दोस्रो पटक सूचना जारी गरेको थियो। 32 मात्र अहिलेसम्म हतियार संकलन भए दैनिक नेपालगंजमा खबर छ।
कुनै समय 12 महिना पानीले भरिभराउ चारैतिर हरियाली, ओरपर 120 प्रजातिका चराचुरुङ्गी रमाउने बर्दिय सोरहवामा बढैया ताल अहिले संकटमा छ। हेर्न घुम्न आउनेको मनै रमाउने ताल अहिले सुक्खा खुल्ला र माछा पालन जग्गा बनेको छ। न त यहाँ पहिलाको जस्तो चराचुरुङ्गीको आवाज सुनिन्छ, न त घुम्न आउनेहरू नै भेटिन्छन्। पहिलेको जस्तो 12 महिना भरिएको पानी समेत सुक्न थालेको छ। चारैतिर ताल अतिक्रमणमा परेको छ। ताल वरिपरिका रूख बिरूवा समेत मासिएका छन्। बर्दिया जिल्लाकै ठूलो बढैया तालमा माछा पालन रेखदेख संरक्षणको अभाव र तालको पानी सिंचाईमा प्रयोग गर्दा तालको अस्तित्व संकटमा परेको छ। तालबाटै 5 गेट बनाएर 3 गाविसका किसानले सिंचाईमा प्रयोग गरेका छन्। माछा मार्न मोटरबाट पानी बाहिर फाल्दा सुकेर ताल संकटमा परिरहेको छ। बढैयाताल बर्दिया जिल्लाको सोरहवा र मानपुर मैना पोखरको सिमानामा अवस्थित छ। आजको नागरिक दैनिकमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ।
दाङको तुलसीपुर एक राणा गाउँका 25 वर्षीय ऋषि परियार खुट्टामाथि उठाएर दुई हातले सरासर लामो दूरीसम्म हिँड्न सक्नुहुन्छ। बिहानैको झिसमिसे होस् या दिउँसोको घाम, उहाँ जति बेला पनि सड़कमा खुट्टाले झैं निर्धक्क हातले हिँड्न सक्नुहुन्छ। गिनिज बुकमा नाम लेखाउने उद्देश्यसहित उहाँ हातले हिँडिरहनु भएको हो। उहाँ 5 किलोमिटरसम्म पनि हातको सहाराले हिँड्न सक्नुहुन्छ। दिनौं सड़कमा हातले हिँडिरहेको एक युवा देख्दा मानिसहरू अचम्म मान्छन्। दुर्गालाल केसीले कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बाँकेको राप्ती नदीमा ऱ्याफ्टिङको सम्भावना।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको यो राप्ती नदीमा चाहिँ एउटा राफ्टिङ गरेर चाहिँ 5 यात्रा गरियो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके, हाम्रा सेवाहरू
24 इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नशा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363।
एक पटक सेवा गर्ने अवसर दिए मौकाको फाइदा उठाउनुहोस्।
अनुभव प्राप्त फिजिसियन तथा स्त्री रोग विशेषज्ञद्वारा दैनिक बिहान साँझ बिरामी चेक जाँच गरिन्छ। महिला स्वास्थ्य स्वयंसेविका, मजदूर, किसान, ज्येष्ठ नागरिक तथा अशक्तका लागि उपलब्ध सेवामा 10-15% छुटको व्यवस्था गरिएको छ।
हाम्रा सेवाहरू प्रयोगशाला सेवा, एक्सरे सेवा, ईसीजी सेवा, भिडियो एक्सरे सेवा, नेबुलाइजर तथा 24 घण्टा बिरामी भर्ना तथा अक्सिजन सेवा उपलब्ध छ।
छिटो छरितो र गुणस्तरीय सेवाका लागि सम्झनुहोस् जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
भर्ना खुल्यो भर्ना खुल्यो।
नर्सरीदेखि कक्षा 4 अङ्ग्रेजी माध्यममा पढाइ हुने जनता नमुना माध्यमिक विद्यालय सन्तकुटी खजुरा बाँकेमा शैक्षिक सत्र 2074 का लागि नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै प्राविधिक धारतर्फ कृषि विज्ञान अन्तर्गत बाली विज्ञानमा कक्षा 9 नयाँ भर्नाका लागि आवेदन वितरण भइरहेको सम्पूर्ण अभिभावक ज्यूहरूमा सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
विगत 2029 सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा एकमात्र नमुना विद्यालयको रूपमा छनौट हुन सफल भएको। प्राविधिक धारतर्फ एसईई पास गरेपछि जेटीए सरह र 12 कक्षा पास गरेपछि जेटी सरह नेपाल सरकारबाट मान्यता प्राप्त भई लोक सेवा आयोगमा दरखास्त दिन पाइने। खुल्ला शान्त र भूकम्प प्रतिरोधात्मक कक्षा कोठामा पठन पाठन गराइने। दक्ष अनुभवी र तालिम प्राप्त शिक्षकहरूद्वारा पूर्ण रूपमा बाल मैत्री पद्धतिबाट अडियो भिजुअल माध्यमबाट पढाइ हुने।
नोट: कक्षा 9 को प्राविधिक धारका लागि आवेदन फारम वितरण यही वैशाख 3 गतेदेखि, प्रवेश परीक्षा यही वैशाख 17 गते बिहान 11 बजे। सम्पर्क नम्बर 98 86 62 976, 98 94 71 519 र 081 65 3 59। प्राचार्य श्री जनता नमुना मावि, सन्तकुटी खजुरा बाँके।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या वृद्धि गरी टाइगर जोनका रूपमा विकास गर्न जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको छ। निकुञ्ज क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ़ाउन होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारी लगायत छुट्टा छुट्टै ब्लक निर्माण थालिएको हो। निकुञ्जले पर्याप्त पूर्वाधारको व्यवस्था गरी यसै आर्थिक वर्षभित्र पर्यटक भित्र्याउन थालिने जनाएको छ। निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र ऱ्याफ्टिङको व्यवस्था गर्न लागि लागि स्थानीयलाई विभिन्न सिपमूलक तालिम सञ्चालन शुरू गरिएको छ। त्यस्तै ओभरी नजिकैका जंगलमा ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण भइरहेको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभयो। उहाँका अनुसार ढकेरी क्षेत्रमा होमस्टे र हात्तीको ब्लक निर्माण भइरहेको छ। यस्तै गिद्धेनी चौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदल यात्रा र जंगल ड्राइभको व्यवस्था गर्न थालिएको छ। निकुञ्जका अनुसार जलसैनीमा जंगल ड्राइभ र पैदल यात्राको ब्लक निर्माण भइरहेको छ। गाबर भ्यालीमा होमस्टे सहित थारू र मुगेली संस्कृतिको क्षेत्र बनाउन थालिएको निकुञ्जले जनाएको छ। कृष्णप्रसाद गौतमले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ। बाँकेमा पर्ने राप्ती नदीमा ऱ्याफ्टिङको सम्भावनाको अध्ययन शुरू भयो। वन्यजन्तु सप्ताह मनाउने क्रममा यस्तो सम्भावना थालिएको एक रिपोर्ट कमला हमालबाट।
बाँके राष्ट्रिय निकुञ्जले 22 वन्यजन्तु सप्ताह मनाइरहँदा राप्ती नदीमा ऱ्याफ्टिङ सम्भाव्यताका लागि अध्ययन गरिएको छ। केही ठाउँमा पानीको सतह कम भए पनि समग्रमा राप्ती नदीमा ऱ्याफ्टिङको सम्भावना राम्रो पाइएको बताउनुहुन्छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पूर्जापुन:
यसमा चाहिँ ऱ्याफ्टिङको चाहिँ कस्तो सम्भाव्यता छ भन्ने हिसाबले बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपयुक्त समितिका पदाधिकारीहरू लगायत पत्रकार साथीहरू हामीले चाहिँ यो बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको यो राप्ती नदीमा चाहिँ एउटा ऱ्याफ्टिङ गरेर चाहिँ 5 घण्टाको यात्रा गरियो। यस क्रममा चाहिँ वास्तवमा यो ऱ्याफ्टिङको लागि चाहिँ यो धेरै ठुलो सम्भावना बोकेको क्षेत्र रहेछ र यो खास गरी हामीले चाहिँ यो क्षेत्र ऱ्याफ्टिङको लागि कति महत्त्वपूर्ण छ भन्ने हिसाबले पनि यो यात्रा आजको चाहिँ ऱ्याफ्टिङ गरेको हुँदाखेरि राम्रो सम्भावना पनि देखिएको स्पष्ट रूपमा यसले संकेत गरेको छ।
ऱ्याफ्टिङ शुरू गर्न सके नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाम्रो यस क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज लागू भएको धेरै समय भएको छैन। सानै समयमा छोटो समयमा पनि धेरै प्रगति भएको मलाई चाहिँ महसुस भएको छ। ऱ्याफ्टिङको चाहिँ राम्रो सम्भावना छ र यहाँ हामीले पर्यटनहरूलाई ऱ्याफ्टिङ गराउन सक्छौँ, यसमा सफल हुन्छौँ भन्ने मेरो आशा छ।
एकदम धेरै छ, किनभने त्यस्तै पर्यो भने हाम्रो आफ्नो समिति मार्फत पनि हामी पनि केही ऱ्याफ्टिङको अवधि
यो वास्तवमा नेपाली सेना पत्रकारहरूको समितिका पदाधिकारी साथीहरू यहाँका स्थानीय साथीहरूसँग एउटा कस्तो सम्भावना छ भन्ने कुरा राम्रो पनि व्यवस्था हो तर किनभने त्यसलाई निकुञ्ज कार्यालय हुन सक्छ।
राप्ती नदी क्षेत्रका स्थानीयहरू माछा मार्ने तथा सुन चाल्ने पेशामा संलग्न छन्। ऱ्याफ्टिङ सञ्चालन भए स्थानीयले रोजगारी पाउनुका साथै पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्न सहज हुने बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काको भनाइ छ।
यो राप्ती नदी भनेको हाम्रो प्राकृतिक सम्पदा हो, असाध्य प्रचुर सम्भावना भएको कुरा पनि मैले अघि गरेँ। माछा मार्ने नदीको ढिगमा सुन चाल्ने पेसा व्यवसायमा आधारित छौँ। यो पेसालाई हामीले विस्थापित गर्दै यसभित्र रहेका जलचरहरूको संरक्षण गर्नुपर्छ भन्ने सम्भावनाको विकास हुन्छ हुनुपर्छ भन्ने मेरो मान्यता हो र विशेष गरेर यसलाई चाहिँ एउटा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सम्भावना मैले देख्छु र हामी त्यसमा तत्पर छौँ। र मैले के अनुरोध गरेँ भने आज हामीले 4-5 घण्टा लगाएर यो एउटा दूरी पार गरेका छौँ। असाध्यै मनोरञ्जन धेरै सम्भावनाको भएको अवस्था पनि देख्यौँ, धेरै जलचरहरू पनि देख्यौँ र यसलाई चाहिँ तपाईँहरूले पनि एउटा अवसरको रूपमा मनोरञ्जनको रूपमा खर्च गर्ने अवसरको रूपमा प्रयोग गर्नुहुनेछ भन्ने मेरो सबै आन्तरिक पर्यटकहरूलाई यो अनुरोध पनि छ र छिट्टै छोटो समयमा यसलाई हामीले एउटा प्याकेजको रूपमा सञ्चालन गर्छौँ। विशेष गरेर पहिलो हाम्रो प्याकेज हुनेछ।
पूर्वी नेपालका ठाउँ ठाउँमा ऱ्याफ्टिङ लोकप्रिय छ। पश्चिम नेपालमा चाहिँ पछिल्ला केही वर्ष यता मात्र ऱ्याफ्टिङको अभ्यास गर्न थालिएको छ। राप्ती नदीमा ऱ्याफ्टिङ सेवा सुरु गर्न सके पर्यटकका लागि निकुञ्ज र राप्ती नदीको प्राकृतिक स्वाद लिने अवसर र स्थानीयका लागि रोजगारीको ढोका सँगै खुल्नेछ।
बासगढ़ीमा अधिकांश सामुदायिक विद्यालयहरूले विद्यालयको बोझ विद्यार्थीहरूमा थुपार्ने गरेका छन्। विद्यालय घाटामा रहेको भन्दै प्रत्येक वर्ष विद्यालय विकास सहयोगको नाममा महँगो भर्ना शुल्क असुलिरहेका छन्। सरकारले कक्षा 10 सम्म निशुल्क र आधारभूत शिक्षा पूर्ण निशुल्क भने तापनि विद्यालयले तोकेको शुल्क नतिरी विद्यार्थीहरू भर्ना हुन पाइरहेका छैनन्। बर्दिया बासगढ़ी नगरपालिकामा रहेका जनता मावि बिलवा पनि हो। हिजो मात्रै अभिभावकहरूले विद्यार्थीहरूको निशुल्क भर्ना हुनुपर्ने भन्दै विद्यालयमा संयुक्त निवेदन दर्ता गराएका छन्। आजको मिशन टुडेमा रावण विश्वकर्माले लेख्नु भएको छ।
उता बझाङको खबर छ। यति बेला विद्यालय भर्ना अभियान धूमधामका साथ चलिरहेको छ तर सदरमुकाम चैनपुर र थलारा गाउँपालिकामा रहेका वादी समुदायका अभिभावक र बालबालिकालाई भने अभियानले छोएको छैन। वादीका स्कूली उमेरका बालबालिका स्कूल छाडेर भारी बोकिरहेको अवस्थामा भेटिन्छन्। वसन्त प्रताप सिंहले कान्तिपुरमा लेख्नु भएको छ। यस्तै सल्यानमा साक्षरता घोषणा गरेको गरिए पनि अझै 2600 बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन्।
पूर्वी रूकुमको काँक्री गाविसमा सञ्चालित बहुभाषा शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ। शैक्षिक सत्र 2071 सञ्चालन गरिएको बहुभाषा शिक्षा कार्यक्रमले विद्यार्थीको सिकाइ दरमा वृद्धि गरेको छ। आजको मिशन टुडेमा प्रवीण ददेलले लेख्नु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखले हाइड्रोसिल र हर्नियाको निशुल्क उपचार सेवा शुरू गरेको छ। हाइड्रोसिलबाट ग्रसित बिरामीको उपचार महँगो र जिल्लाभित्र नहुने भएकाले शिविरको आयोजना गरिएको कार्यालयले जनाएको छ। जिल्लामा हाइड्रोसिल र हर्नियाको समस्या बढेपछि सरकारको अनुदानमा अपरेशन सेवा शुरू गरिएको डाक्टर शोभित थापाले बताउनुभयो। वैशाख मसान्तसम्म शिविर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ।
44 नेपाली कामदार 10 महिनादेखि भारत हिमाञ्चलको कारागारमा अनाहकमा सजाय भोग्दैछन्। उनीहरूका आफन्तले रिहाईको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे। हिजो आयोग अध्यक्ष अनुप राज शर्मालाई ज्ञापन पत्र बुझाउँदै यथाशीघ्र रिहाईको पहल गरिदिन आग्रह गरे। आज यो कञ्चनपुरको खबर हो। आजको कान्तिपुरमा भवानी भट्टले लेख्नु भएको छ।
प्रहरीले गुण्डागर्दीको आरोपमा हिजो दाङको घोराईमा 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर 6 का 25 वर्षीय विशाल योगी, तुलसीपुर 14 का 21 वर्षीय लक्ष्मण डाँगी, 21 वर्षीय कमल केसी, लमही 5 का 21 वर्षीय सन्दीप कुँवर र 18 वर्षीय विमल शेर्पाली रहेको प्रहरीले जनाएको छ। पश्चिम डायरीमा स्मार्ट मोबाइल फोनमा उपभोक्ता आकर्षण
विशेष चाहिँ अलिक अब नेटवर्किङ सजिलो हुन्छ। विदेशमा हस्बेन्ड छ भने भिडियो कल गर्नको लागि, कर्मचारीको लागि के आछ नयाँ न्युजहरू थाहा पाउनलाई
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस शैक्षिक सत्र 2074 का लागि शिशु कक्षादेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै कक्षा 9 मा अङ्ग्रेजी माध्यमबाट अध्यापन हुन लागिरहेकोले सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई यथाशीघ्र सम्पर्क राख्न अनुरोध छ।
हाम्रा विशेषताहरू: दक्ष अनुभवी शिक्षकद्वारा अध्यापन गराइने, आधुनिक शैक्षिक सामग्री पुस्तकालयको व्यवस्था भएको, भौतिक पूर्वाधार सम्पन्न, अतिरिक्त क्रियाकलापमा जोड, शिक्षणमा मल्टिमिडियाको प्रयोग, क्यान्टिन र जेनेरेटरको व्यवस्था भएको कक्षा 11 र 12 साथै यसईमा जिल्लाकै उच्च विद्यार्थी संख्यामा भर्ना समय वैशाख 1 गते देखि बिहान 7 बजे देखि दिउँसो 4 बजे सम्म।
प्रधानाध्यापक सुशील कुमार वर्मा एमबी स्कूल नेपालगंज, सम्पर्क नम्बर 081520150 98481784 र 98583946।
ओहो दाई, कता जादै हो?
यसो मल लिन बाहिरतिर जान लागेको।
कस्तो मल कहाँबाट ल्याउँदै हुनुहुन्छ?
अब बजारमा जे पाइन्छ त्यही ल्याउनु पर्ला।
त्यस्तो पनि हुन्छ दाई, प्रत्येक वर्ष रासायनिक मलको असन्तुलित प्रयोगको कारणले माटोको गुणस्तरमा ह्रास आएको हुँदा माटोको सुधार गर्न नेपाल सरकारबाट जिल्ला कृषि विकास कार्यालय मार्फत प्राङ्गारिक मल खरिदमा कृषक दाजुभाइहरूलाई प्रति केजी बढीमा रु 10 सम्म अनुदान दिई प्रति एक कठामा कठा 50 केजीका दरले 1500 केजीसम्म अर्थात 30 कठा 1 हेक्टरका लागि अनुदान दिने व्यवस्था रहेको। समयमै आफ्नो सेवा केन्द्रबाट सिफारिश लिनुहोस्, नजिकको डिलरबाट उक्त मल खरिद गर्नुहोस् र यो मौकाको फाइदा उठाइहाल्नुहोस्।
हजुर, विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहोला।
होप इन्टरनेशनल एकेडेमी नेपालगञ्जमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
हाम्रा विशेषताहरू: उच्च स्तरीय सुसज्जित कक्षा कोठाहरू, उच्च स्तरीय डिजिटल प्रविधिको विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै विद्यालय भवन, ध्वनी कोलाहल भिडभाडदेखि टाढा शान्त क्षेत्रमा प्राथमिक उपचार र स्वास्थ्यको उचित व्यवस्था, कम्प्युटर ल्याब, खेलकुद लाइब्रेरी र ई लाइब्रेरीको सुविधा, शुद्ध पिउने पानी, स्वस्थ खाना र व्यवस्थित होस्टेलको सुविधा, नृत्य कला केन्द्र र सभाहालको उचित व्यवस्था, सुलभ र आरामदायी सवारी साधन र जेहेन्दार तीक्ष्ण र अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति।
होप इन्टरनेशनल एकेडेमी नेपालगञ्ज 2 विकास नगर बाँके।
सम्पर्क नम्बर 081551462 98584462। साथै प्लस टू साइन्स र म्यानेजमेन्टको अध्ययन अध्यापन भइरहेको जानकारी गराउँदछौ।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। फोन गर्न आधा दिन हिँडेर जानुपर्ने, घण्टौं कुर्नुपर्ने कुरा त अब कुनै जमानाको कथा भइसक्यो। हात हातमा मोबाइल हुनु र चाहिने नचाहिने गफिनु पनि सामान्य भइसक्यो। साथमा पछिल्लो समय स्मार्टफोन हात हातमा पुगेपछि त जीवनशैली नै फेरिएको छ। नेपालगंजमा स्मार्टफोनको उपयोग र बिक्रीबारे सुनौ साथी शम्भुप्रसाद थारूले संकलन गरेको मोबाइल विक्रेताहरूको भनाई सहितको नागरिक आवाज।
मेरो नाम विष्णु प्रसाद दमसाल, बागेश्री मोबाइल कर्नर। अहिलेको सन्दर्भमा हजुरको लगभग भनौँ सबै व्यक्तिहरूले नि त्यो लिइरहेछन् होइन, मध्यम वर्गको तपाईँको धनी सबै वर्गहरूले त्यो अब तपाईँको मोबाइलहरू भनेको अहिले सबैले चाहिने चिज भइसकेको छ।
म पङ्कज गुप्ता, गुप्ता मोबाइल। विशेष गरी त अब हेर्ने हो भने होला पपुलेसन सबैजनालाई युज गर्ने के बुढा के तपाईँ है, ब्रान्ड त्यही हो, कोही बटन फोन कोही एन्ड्रोइड फोन। विशेष चाहिँ हजुरको अब नेटवर्किङ सजिलो हुन्छ, अब विदेशमा हस्बेन्ड छ भने भिडियो कल गर्नको लागि, कर्मचारीको लागि के आएछ नयाँ न्युजहरू थाहा पाउनलाई।
भरत केसी दम्बोजी, ग्लोबल ट्रेडिङ। स्मार्टफोनहरू प्राय गरेर मिडियम रेन्ज र हाई रेन्जको मान्छेले बढी किनेको पाइन्छ। मिडियम रेन्जको मान्छेहरूले चाहिँ स्पेसली सोसियल साइटहरू चलाउनको लागि बढी युज गरेर पाइन्छ भने, हाई लेभलको मान्छेहरूले चाहिँ उनीहरू अफिसियल वर्कको लागि पनि बढी युज गरेर पाइन्छ। त्यो लेभल मान्छेहरू बुझिन्छ, जस्तै त्यसमा विद्यार्थी वर्गहरू, सामान्य भर्खर टिनेज अवस्था पार गरेका व्यक्तिहरू, तिनीहरूलाई बढी फोकस गरिन्छ।
शिशिर नारायण श्रेष्ठ, प्रोप्राइटर, बोस मोबाइलको प्रोप्राइटर चाहिँ हो। यो स्मार्टफोन वास्तविक अहिले स्मार्टफोन व्यापक रूपमा चाहिँ नि अब यो चलि नै रहेको छ। अब धेरै प्रयोगकर्ताहरू चाहिँ इमेल चाहिँ छ र कम्प्युटरभन्दा चाहिँ धेरै सजिलो भएको चाहिँ छ आजभोलि आजको दिनमा, कि इमेल हामीले चाहिँ तुरुन्तै पाउन चाहिँ सक्छौँ होइन, र तुरुन्तै हामीले चाहिँ के इमेल आइरहेको चाहिँ छ इजिली एक्सेस गरेर चाहिँ खोलेर हेर्न चाहिँ सक्छौँ।
मेरो नाम पवन अधिकारी, म चाहिँ स्यामसङ मोबाइलबाट, जसले मान्छेको जीवनशैलीलाई एकदम सहज बनाइदिन्छ त्यसलाई नै स्मार्टफोन भनिन्छ। त्यसमा चाहिँ स्मार्टफोनको एकदमै अहिले यो रुचि चाहिँ मान्छेमा एकदमै बढ्दै गएको छ। स्पेसल्ली अब स्मार्टफोन चाहिँ बुढापाका बच्चाबच्ची भन्दा पनि सबै वर्गकोले चाहिँ एकदमै बढी रूपमा युज भइरहेको छ। अलिकति बढी किन्ने भनेको अहिले चाहिँ टिन एजको मान्छेहरूले नै बढी युज गरिरहेको हुन्छ। जस्तै अब
म प्रकाश कणेल, कान्तिपुर इलेक्ट्रोनिक्स, धम्बजी चौक। स्मार्टफोनहरू तपाईँको सबै लेभलको मान्छेहरूले किन्नुहुन्छ। यसमा विशेष गरी तपाईँको चाहिँ जानेर बुझेर आउने भनेको एउटा टिन एज तपाईँको कलेज लेभलको विद्यार्थीहरू, उहाँहरूले चाहिँ तपाईँको स्पष्ट स्मार्टफोनको बारेमा चाहिँ बुझेर लिनुभएको छ।
वैशाख 31 गते हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकै गर्दा आकांक्षी उम्मेद्वारको संख्या पनि वृद्धि हुँदै गइरहेको छ। एउटै नगरपालिकामा एक दर्जन भन्दा बढी संख्यामा मेयरका आकांक्षी उम्मेद्वार देखिएका छन्। डोटीको दिपायल सिलगढ़ी नगरपालिकामा कांग्रेसबाट मेयर पदको आकांक्षी उम्मेद्वार 13 जना छन्। एमालेबाट भने 7 जना आकांक्षी छन्। त्यसै गरी अर्को शिखर नगरपालिकामा कांग्रेसबाट 9 जना मेयरको आकांक्षी उम्मेद्वार छन्। केही दिन अगाडिसम्म दुई चार जनाको मात्र नाम सुनिने गरेको भए पनि चुनाव नजिकै गर्दा आकांक्षी उम्मेद्वारको संख्यामा समेत वृद्धि हुन थालेको हो। स्थानीय तहको निर्वाचनमा डोटीमा शिक्षकहरू समेत उम्मेद्वारका आकांक्षी छन्। करिब एक दर्जन संख्यामा शिक्षकहरू स्थानीय तहको प्रमुखका लागि आकांक्षी छन्। आजको अन्नपूर्ण पोस्टमा खगेन्द्र बहादुर सिंहले लेख्नु भएको छ।
यस्तै कञ्चनपुरको खबर छ। नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकाय निर्वाचन खारेजीको माग गर्दै आह्वान गरेको जनसभा प्रहरी प्रशासनले बल प्रयोग गरी रोक्नुलाई संविधानमा व्यवस्था भएको मौलिक हक विपरीत भएको ठहर गर्दै विरोध जनाएको छ। पार्टीले जनसभामाथिको हस्तक्षेपलाई जनआन्दोलनबाट प्राप्त अधिकार कटौती हुँदै गएको रूपमा लिएको बताएको छ। कान्तिपुरमा खबर छ।
धनगढ़ी प्रिमियर लीग क्रिकेट डीपीएल अन्तर्गत हिजो भएको खेलबाट विराटनगर किंग्सले फाइनलको यात्रा सुरक्षित गरेको छ। यस्तै टीम चौराहा धनगढ़ी र रूपन्देही च्यालेन्जर्स बीच आज क्वालिफायर्सका लागि भिडन्त हुनेछ। हिजो भएको प्ले अफको पहिलो खेलमा विराटनगर किंग्सले रूपन्देही च्यालेन्जर्सलाई 29 रनले पराजित गर्यो। त्यस्तै हिजो भएको दोस्रो खेलमा पारस खड्काको नेतृत्वमा रहेको टीम चौराहा धनगढ़ीले बसन्त रेग्मी नेतृत्वको काठमाण्डू गोल्डेन्सलाई 6 विकेटले पराजित गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको काठमाण्डूले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 123 रन बनाएको थियो।
यसैबीच संरक्षण मैत्री फुटबल प्रतियोगितामा बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीहरूको टीम विजयी भएको छ। 22 वन्यजन्तु सप्ताहको अवसरमा हिजो राप्ती सोनारी गाउँपालिकाको बालाचौरमा आयोजित फुटबल प्रतियोगितामा निकुञ्जका करार कर्मचारीहरूको टीमलाई 2-1 गोल अन्तरले कर्मचारीहरूको टीमले हराएको हो। उता कञ्चनपुरमा कञ्चन समाजले महेन्द्रनगरमा जारी एन्फा जिल्ला फुटबल लीग जितेको छ। हिजो भएको फाइनलमा हिमसागर युवा विकास केन्द्र बेलडाँडीलाई 4-2 अन्तरले पराजित गरेको हो। विजेता टीमले 25,000 रूपियाँ पुरस्कार पनि जितेको छ।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ स्थानीय निर्वाचन 2074।
नागरिक मत 31 वैशाखमा तोकिएको स्थानीय निर्वाचनका विषयमा केन्द्रित हुन्छ। अब हुने स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई। नेपालगंज राजाका नवराज भण्डारीको विचार।
बडो खुसीको कुरा हो। नेपालमा स्थानीय निर्वाचन करिब करिब 19 वर्ष पछाडि हुन गइरहेको छ। यति बेलामा जनप्रतिनिधि मार्फत नेपाली जनताहरूले आफ्नो जुन सेवा सुविधा जुन राज्यले प्रदान गरेका आफ्नै घर दैलोहरूमा आफ्नै नजिकमा आफ्नो स्थानीय निकायमा पाउनुपर्ने हो, यसमा केही न केही कमी भएको महसुस विगत लामो समयदेखि निर्वाचन नहुँदा हामीले महसुस गरिरहेका छौँ। स्वच्छ छविका राम्रा र समाजलाई चाहिँ केही योगदान दिन सक्ने मान्छेहरू आउन् भन्ने हाम्रो चाहना छ र हामी त्यस्तै खालको जनप्रतिनिधिको अपेक्षा हामी गर्दछौँ। राजनीति पार्टीमा लाग्दैमा मान्छे स्वच्छ हुन्छ भन्न हामी सक्दैनौँ, होइन। हामीलाई राजनीति पार्टी भन्दा पनि समाजप्रति केही गर्न सक्ने स्वच्छ छविको मान्छे होस् भन्ने हाम्रो चाहना छ र हामी त्यस्तै मान्छेहरूलाई चाहिँ उम्मेदवार गराएर र विजय गराउन चाहिँ आतुर छौँ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगंज उपमहानगरको मेरमा कांग्रेसबाट दर्जन आकांक्षी, जुम्लामा महिला उम्मेद्वार तयार पार्न गाउँ गाउँमा अभियान।
निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्न बाँके प्रशासनको आग्रह, बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्य बनाउन धमाधम काम हुँदै।
अतिक्रमणका कारण बर्दियाको सोरहवा तालको अस्तित्व संकटमा, दाङका एक युवा हातकै भरमा हिँडेर गिनिज बुकमा नाम राख्ने तयारीमा।
र धनगढ़ी प्रिमियर लीग क्रिकेट डीपीएलको फाइनलमा विराटनगर किंग्स पक्का, टीम चौराहा धनगढ़ी र रूपन्देही च्यालेन्जर्स बीच आज फाइनलमा पुग्न भिडन्त।
पश्चिम डायरी कृष्णसार fm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै लक्ष्मी र मतुला बिदा हुन्छौ। आज वैशाख 7 गते बिहिबार, अप्रेल 20 तारिक स्थानीय निर्वाचन आउन अब 24 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM।